श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मार कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौं। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
आउनुहोस् मित्र, परमेश्वरको वचनमा हामी प्रवेश गरौं। त्योभन्दा पहिले छोटो प्रार्थना गरौं। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौं। तपाईँ हामीलाई आफ्नो वचन सिकाउनुहोस्, वचनको भेद हामीलाई बताउनुहोस्, ताकि हामी तपाईँको वचन बुझ्न सकौं। प्रभु येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन इजिकेल 25 र 26 अध्यायबाट गर्न गइरहेका छौं। हामी अर्को नयाँ खण्डमा अर्थात 25 देखि 32 अध्यायको नयाँ खण्डमा आएका छौं, जुनले इसरायलका वरिपरिका राष्ट्रहरूको सम्बन्धमा अगमबाडीहरूसँग व्यवहार गर्दछ। यी सबै राष्ट्रहरू धेरै लामो समय पहिले पृथ्वीको सतहबाट लोप भइसकेका छन् र तिनीहरूको सम्बन्धमा दिइएका अगमबाडीहरू अक्षरश यथातथ्य रूपमा पूरा भयो। यस बिन्दुसम्म इजिकेलले यरुसलेमको सम्बन्धमा र इसरायलको मुलुकको सम्बन्धमा अगमबाडीहरू दिइरहेका छन्, किनभने इसरायलको सन्तानको तेस्रो वा अन्तिम निर्वासित देश निकाला वा बाबेलमा तेस्रो वा अन्तिम कैद वा बन्धुवा बनाएर लगिने कुराले अहिलेसम्म स्थान लिइसकेको थिएन वा अहिलेसम्म त्यो अवस्था घटना घटिसकेको थिएन। आखिरी समयसम्म मानिसहरूले अझै यो आशा गरिरहेका थिए कि परमेश्वरले यरुसलेमलाई नष्ट गर्नुहुने छैन र इसरायलको मुलुक रहनेछ, किनभने यही नै झुटा अगमवक्ताहरूले तिनीहरूलाई उत्साह र सान्त्वना दिएका थिए। जब यरुसलेमको विध्वंसको स्थान लियो, विध्वंस घट्यो, मानिसहरू तीन छक्कै परेर अक्क न बक्क भए। म कल्पना गर्दछु यसरी बाबेलको अखबारको पहिलो पानाको मुख्य स्थानमा यो ठूलो अक्षरमा यो लेखिएको कथन थियो, यरुसलेम विध्वंस गरियो, अनि शुरू गर्ने वाक्य कथन यसरी आरम्भ भएथ्यो, यस फल्ना फल्ना दिनमा नबुकदनेजोर र उसका सैनिक सेनाहरू यरुसलेमको शहरमा प्रवेश गरे र पर्खाल तोडेर अनि शहरलाई जलाइदिए। अमित्र, इजिकेल उसको अगमबाडीहरूमा सत्य भएको साबित वा सिद्ध ठरिए, अनि यस बिन्दुबाट उता इजिकेल यरुसलेमको विध्वंसको सम्बन्धमा कुनै अगमबाडीहरू दिने छैनन्, किनभने उनी कुनै इतिहास लेखिरहेका छैनन्, उनी अगमबाडी लेखिरहेका छन्। त्यसकारण अहिले उनी इसरायलका वरिपरिका राष्ट्रहरूतिर फर्कन्छन् अनि तिनीहरूको भाग्य के हुनेछ। यस अध्यायमा हाम्रो निम्ति महान सन्देश छ। त्यहाँ परमेश्वरको सहर विध्वंसहरूमा पसिरहेको छ। म त्यस विध्वंसमाथि एकजना यर्मिया भन्ने व्यक्ति उभिरहेको देख्छु। आँसुहरू उसका गालाहरूबाट फोरा जस्तै बहिरहेको छ। उनी टुटेको हृदय भएका मानिस हुन्। उनी नै एक हुन् जसले त्यस व्यक्तिको तस्विर दिन्छ जो करिब 500 वर्षपछि पृथ्वीमा आउनुभएथ्यो। उहाँ पनि जैतुन पर्वतमा बसेर यरुसलेमतिर फर्कनु भएर रुनुहुनेछ यो थाहा पाउँदै कि त्यस सहरको विध्वंस फेरि आइरहेको छ, किनभने यसका मानिसहरूले आफ्नो पीठ जीवित र सत्य परमेश्वर कहाँ फर्काइदिएथे। अनि म अर्को अगमवक्त देख्छु, उनी रुइरहेका छैनन्, र म तपाईँलाई भन्नेछु कि किन। यो उही समयमा उसको प्यारी पत्नी पनि मरी र शास्त्रले यो स्पष्ट पार्दछ कि उसले तिनलाई अति नै धेरै प्रेम गर्थे। यो अगमवक्त इजिकेल हुन् र उसलाई विलाप नगर्न परमप्रभुबाट आज्ञा गरिएको छ। बाहिरी रूपमा चाहिँ उनी अति नै कठोर पत्थरको दिल भएका व्यक्ति हुन् र त्यस्तो प्रकारले उनी पेश हुनुपर्दछ। अनि परमेश्वरले भन्नुभयो कि उहाँ त्यस्तो प्रकारको हुनुहुनेछ। यर्मिया र इजिकेलले यो विषयमा परमेश्वरका दुई पक्षहरूको दुई गुणहरूको प्रकट गर्दछ। यो नै एक कुरा हो जुनको आज हामीले देख्न आवश्यक छ। परमेश्वर कोमल हृदयको हुनुहुन्छ, यर्मिया जस्तै प्रभु येशु कृपालु र दयालु हुनुहुन्छ। उहाँ चाहनुहुन्न कि कोही नाश होस्, त्यसकारण उहाँ हाम्रो निम्ति क्रुसमा मर्नुभयो। तर उहाँ त्यो सहरलाई भनिरहनु भएको यो कुराको सुन्नुहोस्, जुनले उहाँलाई इन्कार र त्याग गरे। लुका 10:13-15 पदमा उहाँले भन्नुभयो, हाय तँलाई हे खोराजिन, हाय तँलाई हे बेथसैदा, किनकि जति सामर्थ्यका कामहरू तिमीहरूका बीचमा गरिए, ती कामहरू यदि टायर र सिदोनमा गरिएका भए तिनीहरूले धेरै पहिले भाङ्राको लुगा र खरानीमा बसी पस्ताव गरिसकेका हुन्थे। तर टायर र सिदोनको देश चाहिँ तिमीहरूको भन्दा बढी सहन सक्ने हुनेछ। अनि हे कपर्नौम, त स्वर्गसम्म उचालिएको छस्, त नरकसम्म खसालिने छस्। मित्र, यो नम्र येशुबाट आएको अति नै मजबुत र कठोर भाषा हो। उहाँले यो पनि भन्नुभयो लुका 11:44, हे शास्त्रीहरू र फरिसीहरू हो, कपटीहरू हो, तिमीहरूलाई धिक्कार, किनभने तिमीहरू चिहानहरू जस्तै छौ, जो देखा पर्दैनन्, अनि ती माथि हिँड्ने मानिसहरूलाई तिनको विषयमा पत्तै हुँदैन। प्रभुले तिनीहरूलाई त्यस्तो तरिकामा निन्दा गर्नुभयो, यसले तपाईँलाई झसङ्ग पार्दछ। मित्र, परमेश्वरमा दुई पक्षहरू छन्, दुई गुणहरू छन्, र उहाँ आज उही एउटै हुनुहुन्छ, समान हुनुहुन्छ, उहाँ बदलिनु भएको छैन। हामी धेरैले खालि यो मात्र भन्छौ, परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वर प्रेम हुनुहुन्छ। यो सत्य हो कि परमेश्वर प्रेम हुनुहुन्छ, त्यहाँ कुनै सन्देह छैन। तर यो तथ्यको दृश्यलाई कहिले नचुकाउनुहोस्, नगुमाउनुहोस् कि परमेश्वर पवित्र पनि हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, र उहाँले इन्साफ र दण्ड दिनुहुनेछ। तपाईँ आज सानो प्रेम नौकामा चढेर स्वर्गमा जान सक्नुहुने छैन। तपाईँ स्वर्गमा तब मात्र प्रवेश गर्न सक्नुहुनेछ जब तपाईँ आफ्नो विश्वास ख्रिस्टमा राख्नुहुन्छ र येशु ख्रिस्टमा भरोसा गर्नुहुन्छ, जसले आफ्नो रगत बहाउनुभयो र आफ्नो जीवन क्रुसमा दिनुभयो। त्यसपछि तपाईँले अनन्त जीवन पाउनुहुनेछ र ख्रिस्टको धार्मिकताले ढाकिनुहुनेछ। उहाँमा पूर्ण र सिद्ध ग्रहण योग्यको रूपमा खडा हुनुहुनेछ। यदि तपाईँले उहाँको उद्धारको इन्कार गर्नुभए मित्र, त्यहाँ कुनै अरू कुरा छोडिने छैन सिवाय दण्ड। अमित्र, हामी यस खण्डमा आएका छौँ जुन मैले सुरुमै भनिसकेको छु, जुन इसरायलको वरिपरि रहने राष्ट्रहरूमाथि इन्साफ वा दण्ड आउनेछ। म तिनीहरूसँग धेरै समय खर्च गर्न गइरहेको छुइनँ, किनभने तिनीहरू धेरै लामो समय पहिले नै पृथ्वीको दृश्यबाट लोप भइसकेका छन्। तर तिनीहरू महत्त्वपूर्ण छन् किनभने तिनीहरू फेरि पुनः फर्कनु पर्नेछ र फर्कने छन् पनि। केवल परमेश्वरले मात्र तिनीहरूलाई फर्काएर ल्याउन सक्नुहुनेछ र उहाँ भन्नुहुन्छ उहाँले त्यो गर्नुहुनेछ। त सबभन्दा पहिले हामी देख्नेछौँ अम्मोनीहरूको विरुद्ध अगमबाडी। अम्मोनीहरूसँग अति नै खराब सुरुवात थियो। तिनीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसरी हिँड्ने जाति थिए, जुन उत्पत्ति 19:33-38 पद अनुसार लूत र उसका कान्छी छोरी बीचको गलत सम्बन्धबाट आएका तिनीहरू पीडीहरू थिए। अनि तिनीहरूको देश मृत्य सागरको छेउमा पर्दछ, किनारमा पर्दछ। परमेश्वरले भन्नुभयो कि तिनीहरू नबुकदनेज्जरको अधीनतामा पर्ने थिए र तिनीहरू उसको अधीनतामा परे पनि। अहिले तिनीहरूको विरुद्ध परमेश्वरको वा परमेश्वरले उहाँको दण्डको लागि कारण दिनुहुन्छ। इजिकियल 25:3 पदमा भनिएको छ, अम्मोन वंशीहरूलाई भन्, परमप्रभु परमेश्वरको वचन सुन। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मेरो पवित्र स्थान अपवित्र तुल्याउँदा, इसरायलको देश उजाड बनाइँदा र यहुदाको घराना कैदमा लगिँदा, तिमीहरूले भन्यौ आहा। इसरायललाई नष्ट गर्दा, विध्वंस गर्दा तिनीहरूले इसरायलका शत्रुहरूलाई ताली बजाएर प्रशंसा गरे। तिनीहरू ती शत्रुहरूसँग मित्रतामा थिए, तर उही शत्रुले ती अम्मोनीहरूलाई पनि नष्ट गर्यो। परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभयो ताकि तिनीहरूले थाहा पाउन सकुन् कि उहाँ परमेश्वर हुनुहुन्छ। अनि 7 पदमा हामी पढ्छौ, यसकारण हेर, मैले मेरो हात तिमीहरूको विरुद्धमा उठाएको छु, तिमीहरूलाई जाति जातिहरूको हातमा लुटको माल चाहिँ सुम्पिदिनेछु, जाति जातिहरूका बीचदेखि म तिमीहरूको नाउँ निशानै मेटिदिनेछु, देश देशदेखि तिमीहरूलाई खतम गरिदिनेछु, म तिमीहरूलाई सर्वनाश पार्नेछु। तब तिमीहरूले भने म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ। त्यसपछि हामी देख्छौँ मोआबको विरुद्धमा अगमबाडी। मोआबीहरू अम्मोनीहरूभन्दा धेरै सभ्य थिए। तर तिनीहरू पनि उत्पत्ति 19 अध्याय 33 देखि 38 पद अनुसार लूत र उसका जेठी छोरी बीच गलत सम्बन्धबाट आएका पीढ़ीहरू थिए। मुआब इसरायलको पूर्वपट्टि मृत्यु सागरको उत्तरमा स्थित भएको देश थियो। यो मुलुक थियो जहाँबाट मुआबी रूत आएथ्यो। अनि हामी जान्दछौ कि रूत दाउदको पुर्खा थिइन्, जुनले तिनलाई प्रभु येशु ख्रिष्टको पनि पुर्खा बनायो। रूतको नाउँ मती 1:5 पदमा प्रभु येशुको वंशावलीमा प्रकट भएको छ। अहिले मुआबलाई परमेश्वरले दण्ड दिनुहुने कारणको ध्यान दिनुहोस्। 25:8-9 पदमा भनिएको छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ, किनभने मुआबले यसो भन्यो, हेर यहुदाका घराना त अरू सबै जातिहरू जस्तै छन्, यसकारण त्यसको सिमानामा भएका सहरहरू जो मुआब देशको गौरव हुन् अर्थात् बेत्यासिमोत, बाल्मियोन र करियातयमदेखि त्यस देशको एकापट्टिको भागलाई म खुला पाले दिनेछु। मित्र, त्यसपछि हामी एदोमको विरुद्ध अगमबाडीको देख्नेछौ। एदोम त्यो राष्ट्र थियो जुन एसौबाट आएथ्यो, जसको शुरूआत उत्पत्ति 25 अध्यायमा पाइन्दछ। सानो पुस्तक ओबदियाले एदोमको विरुद्ध र पेट्राको चट्टानहरूको चिराभित्र बसालिएको सहरको विरुद्ध दण्डको विवरण दिन्छ। परमेश्वरले एदोमलाई दण्ड दिने आफ्नो कारणको यहाँ दिनुहुन्छ। 25:12-13 पदमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, किनभने एदोमले यहुदाको घरानासित बदला लिने काम गरियो र तिनीहरूसित बदला लिँदा ठूलो दोष गरियो, यसै कारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु र त्यसका मानिस पशु दुवैलाई नाश पार्नेछु। म त्यसलाई उजाड पार्नेछु, तेमानदेखि एदानसम्म तिनीहरू तरवारले ढल्नेछन्। मित्र, परमेश्वरका चुनिएका जातिसँग एदोमको व्यवहार नै तिनीहरूमाथि परमेश्वरको दण्डको कारण हो। अनि त्यसपछि हामी पलिस्तीहरूको विरुद्ध अगमबाडीको देख्छौ। पद 15-17 भनिएको छ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, किनभने पलिस्तीहरूले बदला लिने काम गरे र सदाको दुश्मनीमा ईर्ष्या राखेर सर्वनाश गर्नलाई बदला लिए, यसकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, हेर म पलिस्तीहरूका विरुद्धमा आफ्नो हात उठाउनेछु र करेतीहरूलाई म नाश गर्नेछु र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई नष्ट गर्नेछु। म तिनीहरूलाई क्रोधसित दण्ड दिँदै भयानक बदला लिनेछु। जब म तिनीहरूसित मेरो बदला लिनेछु तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मित्र, पलिस्तीहरू लोप भइसकेका छन्। तिनीहरू कति पनि त्यस मुलुकमा छैनन्। तिनीहरूको विरुद्ध दण्ड अक्षरस यथातथ्य रूपमा पूरा भएको छ। मित्र, हामीले यो कुराको ध्यान दियौं कि परमेश्वरले ती जातिहरू र राष्ट्रहरूलाई दण्ड दिनुभयो जसले उहाँको विरुद्ध र उहाँका जनहरूको विरुद्ध पाप गरेथे। त्यसपछि हामी 26 अध्यायतिर प्रवेश गरौं। यहाँ हामी देख्छौ टायरको विरुद्ध अगमबाडी। मित्र, अध्याय 26-28 अध्यायले हामीलाई टायर र सिदोनको विरुद्ध अगमबाडीको दिन्छ। टायर र सिदोन तिनीहरू एक आपसमा एक प्रकारका अभिन्न अङ्ग जस्तै हुन्। तपाईँ कहिले पनि एकलाई अर्काको बेगर सोच्न सक्नुहुन्न। यी अध्यायहरू अक्षरस वा यथातथ्य रूपमा अगमबाडीको परिपूर्णताको अद्भुत उदाहरणहरू हुन्। टायर महान फोनेसियाको देशको राजधानी थियो जुन त्यसको सामुद्रिक व्यापारको निम्ति प्रसिद्ध थियो, अर्थात् त्यहाँबाट टाढा टाढाका देशमा नौका जहाजहरू गएर व्यापार गर्दथे। तिनीहरू भूमध्य सागरमा आफ्ना जहाजहरू चलाउँथे र त्यहाँबाट पनि तिनीहरू अझ टाढा टाढा दूरीसम्म जान्थे। आज हामी जान्दछौ तिनीहरू ग्रेट ब्रिटेनसम्म पुगेथे। तिनीहरूले उत्तरी अफ्रिकामा उपनिवेश स्थापन गरेथे। स्पेनमा भएको टार्सिस यी मानिसहरूद्वारा पत्ता लगाइएका थिए। तिनीहरू महान उपनिवेश खडा गर्ने मानिसहरू थिए। तिनीहरू अति नै धेरै टाढा टाढासम्म जाने गर्दथे। अनि हामी देख्छौँ कि टायर महान र घमण्डी सहर पनि थियो। टायरको राजा हिराम दाउदका एक असल मित्र थिए र उसले दाउदलाई भवन निर्माणमा चाहिने सरसामानहरूको आपूर्ति गरेथे। सुलेमान र हिराममा त्यति गहिरो घनिष्ठ मित्रता त थिएन जस्तो कि दाउद र हिराम बीच थियो। यो स्पष्ट छ कि निश्चय नै हिराम महान राजा थिए, तर उही समयमा बाल पूजाको केन्द्र टायरमा र सिदोनमा थियो। इजाबेल, आहाबको पत्नी, राजा र भूतपूर्व पुजारीको छोरी थिइन् र इसरायलको राजासँग विवाह गरेकी थिइन् र तिनले नै उत्तरी राज्यमा बाल पूजाको परिचय गरेकी थिइन्। अहिले टायर र सिदोनको बारेमा परमेश्वरले दिनुहुने महान अगमबाडीमा हेरौं। इजिकेल 26 अध्याय 1 र 2 पदमा भनिएको छ, एघारौं वर्षको पहिला महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मका आयो, हे मानिस, किनभने यरुसलेमको बारेमा टायर सहरले यसो भन्यो, अहो जाति जातिहरूको मूल ढोका भत्कियो, ढोका मेरो निम्ति उघारियो, त्यो उजाड भएको हुनाले म अब भरिपूर्ण हुनेछु। मित्र, टायर पनि उही समयमा नष्ट गरियो, ध्वस्त गरियो, जब यरुसलेम ध्वस्त गरिएको थियो। नबुकदनेस्सरले टायरलाई पनि लिए। अनि तीन पदमा हामी पढ्छौं, यसै कारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ए टायर सहर, म तेरो विरुद्धमा छु, औ समुद्रको छालहरू ल्याए झै म धेरै जातिहरूलाई तेरो विरुद्धमा उठाउने छु। परमेश्वर भन्नुहुन्छ कि उहाँ टायरको विरुद्धमा हुनुहुन्छ, धेरै राष्ट्रहरू टायरको विरुद्धमा आउनेछ र त्यो विशाल वाणिज्य केन्द्र लोप भयो। अनि चार पदमा हामी पढ्छौं, तिनीहरूले टायरका पर्खालहरू भत्काउनेछ र त्यसका धरहराहरू ढालिदिनेछन्, म त्यसको माटो खुर्की खुर्कीकन त्यसलाई नाङ्गो पहाड़ जस्तै तुल्याइदिनेछु। नबुकदनेज्जर त्यस सहरको विरुद्धमा आयो र त्यसको ध्वस्त गर्यो। अनि पाँच पदमा हामी पढ्छौं, किनभने मैले भनेको छु त्यो समुद्रको बीचमा जालहरू फैलाउने ठाउँ हुनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ, औ जाति जातिहरूका निम्ति लुटको माल त्यो हुनेछ। परमेश्वरले भन्नुभयो कि त्यो माछा पक्रने ठाउँ मात्र हुनेछ, घमण्डी अभिमानी वाणिज्य राजधानी होइन, अनि त्यो नै आज त्यो टायर भएको छ। अनि छ पदमा हामी पढ्छौं, बस्ती बस्तीमा हुने त्यसका छोरीहरू तरवारले मारिनेछन्, तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्। त्यसका छोरीहरू चाहिँ म विश्वास गर्दछु कि त्यसले स्थापन गरेका उपनिवेशहरू, त्यसले एउटा उपनिवेश साइप्रसको टापुमा स्थापन गरेको थियो, साइप्रसको अर्थ हो तामा, र त्यसले तामा त्यहाँबाट प्राप्त गर्दथ्यो। फोनसियनहरू व्यापारीहरू थिए जसले यी धातुहरू प्राचीन सभ्य संसारमा ल्याए थिए। अनि 26 अध्यायकै 7-10 पदमा हामी पढ्छौं, किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, हेर, म उत्तरदेखि राजाहरूको राजा बाबेलको राजा नबुकदनेज्जरलाई घोडाहरू रथहरू घोडचढीहरू र धेरै सिपाहीहरूको दल लिएर टाढमाथि चढाइ गर्न ल्याउनेछु। त्यसले बस्ती बस्तीमा भएका तिनीहरूका छोरीहरूलाई तरवारले मार्नेछ, त्यसले तेरा विरुद्धमा घेरा मचान खडा गर्नेछ र तँलाई चढाइ गर्नेलाई ठिस्कुरो अग्लो गरी तयार पार्नेछ, औ तेरो विरुद्धमा ढालहरूको छट उठाउनेछ, त्यसले पर्खाल भत्काउने मुढाहरूले तेरा पर्खालहरूलाई हिर्काउनेछ र त्यसका बञ्चरहरूद्वारा तेरा धरहराहरू त्यसले ढालिदिनेछ, त्यसका घोडाहरू यति धेरै हुनेछन् कि तिनीहरूले उडाएको धुलोले तँलाई ढाक्नेछ, धाँधो परेको पर्खालबाट सहरमा प्रवेश गर्ने जस्तै जब त्यो तेरो मूल ढोकामा भित्र पस्छ तब घोडाहरू गाडाहरू र रथहरूका आवाजले तेरो सहरका पर्खालहरू हल्लिनेछन्। मित्र, नबुकदनेज्जरले प्राचीन टायरको पर्खाललाई त्यसरी नै भत्काइदिए जस्तो कि उसले यरुसलेममा गरेथे। यो अगमबाडी अक्षरश यथातथ्य रूपमा पूरा भएको थियो। अनि 11 पदमा यो नोट गर्न चाखलाग्दो छ कि पद 7-11 एघारले स्पष्ट रूपमा यो अगमबाडी गर्दछ, नबुकदनेज्जरले त्यो सहरलाई लिनेछ र यो नबुकदनेज्जरको निम्ति प्रयोग गरिएको सर्वनाम ऊ वा उसले यस पूरा खण्डमा देख्छौं। तर अहिले अर्को पदबाट सुरु गर्दा यो सर्वनाम तिनीहरूमा परिवर्तन हुन्छ। परमेश्वरले भन्नुभएको थियो कि राष्ट्रहरू आइरहेको थियो र यहाँ यसको अगमबाडी छ। पद 12-14 चौधमा भनिएको छ, तिनीहरूले तेरा धन सम्पत्तिहरू लुट्नेछन् र तेरा व्यापारका मालहरू खोसेर लैजानेछन्, तिनीहरूले तेरा पर्खालहरू ढालिदिनेछन् र तेरा सुन्दर सुन्दर घरहरू भत्काइदिनेछन्, तेरा ढुङ्गा माटो काठपातलाई समेत त्यसले समुद्रमा फ्याँकिदिनेछन्, औ म तेरो गीतको स्वर बन्द गरिदिनेछु, तेरा बीणाहरूका ध्वनि फेरि कहिले सुनिने छैन, म तँलाई नाङ्गो पहरा तुल्याइदिनेछु, त जालहरू फिजाउने ठाउँ हुनेछस्, त फेरि कहिले निर्माण हुने छैनस्, किनभने म परमप्रभुले यो बोलेको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। अहिले मित्र, यो अगमबाडीले चाहिँ यसको परिपूर्णताको निम्ति 100 वर्षहरू पर्खाउनु पर्यो। 300 वर्षदेखि टायरको विध्वंस त्यहाँ पसिरहेको थियो र तिनीहरू अति नै प्रभावित थिए। यद्यपि नबुकदनेज्जरले त्यो सहरको नष्ट गरे तापनि यो दोस्रो अगमबाडी अझै पूरा भएको थिएन, अनि कसले चाहिँ त्यसका ढुङ्गाहरू लिन गइरहेका थिए र त्यसका ढुङ्गा माटो काठ पाटलाई समेत समुद्रमा फ्याँक्न गइरहेको थिए। अमित्र, पश्चिमबाट अलेक्जेन्डर महान आउँदछ, जुनलाई दानियलको अगमबाडीमा बोकाको रूपमा संकेत गरिएको छ। देख्नुभयो, बाबेलको कैदबाट टायरवासीहरू फर्केपछि तिनीहरूले आफ्नो सर एक द्वीपमा बनाउन निर्णय गरे र आफ्नो खास मुलुकको बारेमा तिनीहरूले भुले, जबकि तिनीहरूको पृष्ठभूमि समुद्रमा सधैँ जहाजहरू चलाइरहने वा समुद्रसँग राम्ररी परिचित भएका व्यक्तिहरू भएकोले गर्दा तिनीहरूले आफैलाई द्वीप वा टापुमा राम्ररी रक्षा गर्न सक्थे। अब जब अलेक्जेन्डर महान त्यहाँ तिनीहरूको मुख्य मुलुक टायरमा आए, उसले त्यस सहरको विध्वंसहरू र कङ्कडहरू देखे, तर बसोबास गरेको सहर चाहिँ त्यो विध्वंसमा पसिरहेको सहरभन्दा निकै टाढामा रहेको टापुमा थियो, जहाँ अलेक्जेन्डर सजिलैसँग पुग्न सक्दैन थियो। अनि अलेक्जेन्डरसँग प्रशस्त समय र प्रशस्त सिपाहीहरू पनि थिए, र उसले त्यो नयाँ सहरमा पुर्याउने एउटा बाटो बनाउने निर्णय गरे। त उसले ती बाटो बनाउने सामान कहाँबाट पाए भन्दा उसले त्यो पुरानो भत्केको त्यो विध्वंस भएका टायरका सहरको ढुङ्गा काठबाट र अन्य सामग्रीहरू लिए र एउटा बाटो बनाए, जुनद्वारा उसको सैनिकहरू त्यो टायरको नयाँ सहरहरूमा पुग्न सफल भयो र उसले त्यो नयाँ सहरको नष्ट गर्यो। र त्यस दिनदेखि यता त्यो टायरको सहर कहिले पनि निर्माण गरिएको छैन। मित्र, यो अति नै उल्लेखनीय अगमबाडी हो, जस्तो कि मैले पहिले नै उल्लेख गरिसकेको छु। आलोचकहरू त्यस सहरको वा त्यस सहरलाई नबुकदनेज्जरको विध्वंसको सम्बन्धमा अगमबाडीले वा अगमबाडीको यसरी वर्णन गर्ने कोसिस गर्दछन् कि यो भन्दै कि इजिकेलले त त्यो घटना घट्न पछि वा त्यो घटना भइसकेपछि मात्र लेखेथे, तर तिनीहरूको निम्ति यो भन्न असम्भव छ कि इजिकेलले अलेक्जेन्डर महानको पछि बादमा मात्र यो लेखे। मित्र, खालि परमेश्वरले मात्र त्यसको ठिक ठिक गरेर अगमबाडी गर्न सक्नुहुन्छ। अनि यो आज त्यो विध्वंसहरूमा पुरातत्व विद्वानहरूले वा तिनीहरूद्वारा खनिएको छ र यस अगमबाडीलाई सिद्ध गर्न त्यहाँ हर प्रकारका सामग्रीहरूका टुक्रा टाक्रीहरू भग्नावशेषहरू अवशेषहरू पाइएको छ। सिदोन आज पनि खडा छ, अस्तित्वमा छ, तर टायर चाहिँ लोप भयो, कसैले त्यसको बनाउने प्रयास गरेको छैन, लेबनोनले यसको कोसिस गरेन। परमेश्वरको वचनले भन्छ टायर कहिले पनि पुनः निर्माण गरिने छैन। यदि तपाईँ टायरको पुनर्निर्माण गर्न सक्नुभए तपाईँ परमेश्वरको वचनको खण्डन गर्नुहुन्छ, तर म तपाईँलाई राय दिन्छु कि यो गर्न कोसिस नगर्दा उत्तम हुनेछ। प्रभु आफ्नो वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्ति कुमार TWR पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल अनि भारतमा कार्यक्रम मुक्ति कुमार TWR पोस्ट बक्स नम्बर 8-7 सिलीगुडी 7-3-4-4-0-1 साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in
भाग्न खोज्दा अनुग्रही हातले मलाई समत छ एकोरो पाप गर्दा कृपालु मनले मलाई माफ गर्छ टाढा हुन खोज्दा उहाँ नजिक हुन्छ
शून्य छ सजी